सुनिजितिन्छ विजय एफएम 101.6 बिहान 6:30 बजेको विजय खबरमा हिमा आर्यालको नमस्कार। शुरुआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। सांसद डाक्टर शशांक कोइरालाद्वारा 4 करोड बजेटका 59 योजना सार्वजनिक। नवलपुर क्षेत्र नम्बर 1 को विकासमा ठूलो सहयोग पुग्ने विश्वास। गैराकोटमा सडक पूर्वाधारतर्फ 50 लाख छुट्याइयो। गण्डकी प्रदेशको हिउँदे अधिवेशनमा बजेट कार्यान्वयन गराउन ध्यान आकर्षण। गैंडाकोट 15 वडावासीको अपेक्षा अनुसार काम हुन नसकेको स्थानीयको गुनासो। बजेट पर्याप्त नहुँदा काममा कठिनाई भएको वडाध्यक्ष श्रेष्ठको प्रतिक्रिया। भरतपुरमा अनियन्त्रित भई मोटरसाइकल पल्टियो, 2 जनाको मृत्यु। चितवन महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द। नेकपा अध्यक्ष प्रचण्डले समुद्घाटन गर्ने। कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने। शनिबार बिहान वृहत शोभायात्रा निकालिँदै चितवनमा सवारी साधनको प्रदूषण परीक्षण जाँच गरिएको। सवारीमा हरियो स्टिकर। आज मिति 2075 पौष 24 गते मंगलबार, सन 2019 जनवरी 8 तारिक, पौष शुक्ल पक्षको द्वितीय तिथि। अब खबर विस्तारमा। संघीय सांसद क्षेत्र विकास कोष अन्तर्गत नवलपुर क्षेत्र नम्बर 1 मा 59 योजना छनौट गरिएको छ। योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसदका लागि 4 करोड विनियोजन गरिएको हुन्छ। सोही विनियोजित रकम मध्ये नवलपुर क्षेत्र नम्बर 1 मा 59 योजना छनौट गरिएको हो। नवलपुर क्षेत्र नम्बर 1 अन्तर्गत गैंडाकोटमा 1,40,22 योजना, देवचुलीमा 1,01,00,000 17 योजना, काउसोतीमा 87,00,000 13 योजना, बुलिङटारमा 70,00,000 17 योजना रहेका छन्। गैंडाकोट नगरपालिका अन्तर्गत गैंडाकोटमा सडक पूर्वाधारतर्फ 50 लाख, सामुदायिक सभागृह निर्माणतर्फ 14 लाख, सिंचाईतर्फ 10 लाख, सांस्कृतिक पुरातात्विक तथा पर्यटनतर्फ 20 लाख, सामुदायिक विद्यालयको पूर्वाधारतर्फ 36 लाख र खेलकुद क्षेत्रमा 10 लाख रकम विनियोजन गरिएको छ। देवचुली नगरपालिकातर्फ खानेपानी तथा ढल निकासतर्फ 15 लाख, सडक पूर्वाधारतर्फ 50 लाख, सामुदायिक सभागृह निर्माणतर्फ 26 लाख, सिंचाईतर्फ 10 लाखका योजना छनौट गरिएको छ। काउसुती नगरपालिकामा सामुदायिक सभागृह निर्माणतर्फ 33 लाख, सांस्कृतिक पुरातात्विक तथा पर्यटनतर्फ 16 लाख, सडक पूर्वाधारतर्फ 24 लाख, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारतर्फ 14 लाख रहेको छ। बुलिङटार गाउँपालिकातर्फ बुलिङटारमा अदुवा प्रशोधन केन्द्र निर्माणका लागि 10 लाख, सिंचाई कुलो निर्माणका लागि 10 लाख, सडक पूर्वाधारतर्फ 30 लाख, ग्रामीण विद्युतीकरणतर्फ 20 लाखका योजना रहेका छन्। गण्डकी प्रदेश सभाको हिजोदेखि सुरु हिउँदे अधिवेशनमा प्रदेश सरकारको बजेट कार्यान्वयन लगायत विषयमा सरकारको ध्यान आकर्षण गराइएको छ। बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउँदै सभामा विभिन्न दल सम्बद्ध प्रदेश सभा सदस्यले प्रदेश सरकारको भूमिका समेत प्रभावकारी बन्न नसकेकोमा गुनासो गरेका छन्। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट मायानाथ अधिकारीले नयाँ संरचना एवं ऐन कानूनको निर्माण लगायतका कारणले बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउनु भएको छ। अधिकारको बाँडफाट लगायत विषय अझै टुङ्गोमा नपुगेको बताउँदै उहाँले संविधानले दिए अनुसार अधिकार विभाजन गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट कार्यान्वयन हुन नसकेको बताउँदै बजेट नै खर्च हुन नसक्दा विकास अघि बढ्न नसकेको उल्लेख गर्नुभएको छ। गैंडाकोट वडा नम्बर 15 का स्थानीयले जनप्रतिनिधिले वडावासीको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। गैंडाकोट वडा नम्बर 15 मा भएको सार्वजनिक सुनवाईमा बोल्दै स्थानीयले विकास निर्माणका काम र सिपमूलक तालिममा समानुपातिक रूपमा स्थानीयलाई समावेश गर्न नसकेको बताएका छन्। लक्षित वर्गका लागि बजेट पर्याप्त विनियोजन हुन नसकेको, विनियोजन भएको बजेट पनि अन्यत्र खर्च हुने गरेको स्थानीय ढोलराज काफ्रेले गुनासो गर्नुभयो। उहाँले गरिब र विपन्न वर्गलाई पनि समेट्न आग्रह गर्नुभयो।
गरिब सदस्य सर भन्ने रकम जुन आए अर्को त्यो वार्ड कति डस्टबिनमा खर्च गर्नु, हामी गरिब सदस्य सर भन्ने नेपाली काङ्ग्रेस गाउँमा कति गरिब छन् तिनको लागि घरमा एउटा गाई छैन, गरिबसँग जोडिएको बजेट त्यहीसँग सम्बन्धित लगाएर गराउनु, खोजेर पनि गर्नुहोस् तपाईँ।
भोट दिने बेलामा मात्र जनताको चासो लिए पनि तालिम र विभिन्न कार्यक्रममा आउँदा भने सबैलाई समानुपातिक रूपमा समावेश गर्न नसकेको आरोप स्थानीय वसुन्धरा पौडेलले गर्नुभयो।
हामीले
स्थानीय सूर्यलाल थापाले हुँदै नभएका कामलाई कागजमा सम्पन्न भएको विवरण प्रस्तुत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
मेची पोखरीको चाहिँ काम सम्पन्न भयो भनेर छ, तर त्यो काम कसले सम्पन्न भयो भन्नुभयो, कसले त्यहाँ गएर हेर्नु सम्पन्न भयो कि हो कि होइन, खालि कागजमा मात्रै सम्पन्न भयो कि त्यो ठाउँमा पनि भएको, त्यति चाहियो।
वडामा पर्याप्त बजेट नभएकोले सोचे अनुसूपको काम गर्न नसकिएको गैंडाकोट 15 का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनु भएको छ। उहाँले चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो।
50,000 डस्टबिन सरसफाइको लागि डस्टबिन भनेर नै छुट्याइएको थियो र गरिब सह विश्वेश्वर प्रसाद कोइरालको 2,00,000 मध्ये अब बाँकी रह्यो 1,37,500, त्यो दुईटा जोडेर 2,87,500 सरसफाई महत्वपूर्ण यो ब्युटी पार्लर भनेर छुट्याएको बजेट, त्यो 20,000 त ब्युटी पार्लरको त के औचित्य नहुँदो रहेछ, के पुग्दै नपुग्दो रहेछ, अब के गर्ने भनेर हामी हामी जनप्रतिनिधिहरू छलफल गरेर चारजना दुई चारजना समूह बनाएर एक दिने दुई दिने तिन दिने तालिम भन्ने नि च्याउ तालिम गराउने भनेर सम्पूर्ण आमा समूहहरूलाई आमा समूह भनेर सम्पूर्ण आमा समूहहरूलाई बोलाएर च्याउ खेतीको पनि तालिम दिएको थियो। अब गर्ने गर्नुभएकोहरूले हामीलाई नमुना पनि देखाइसक्नु भएको छ, अहिले पनि देखाइरहनु भएको छ।
कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कण्डेलले सार्वजनिक सुनवाईले वडाको कामको पारदर्शी बनाउने भन्दै वडाको कामको प्रशंसा गर्नुभएको थियो। वडाको प्रतिवेदन नगर कार्यपालिका सदस्य कान्तिमाया पुरीले प्रस्तुत गर्नुभएको थियो। वडा सदस्य कौशिला नेपालीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भरतपुरमा सोमबार साँझ 2 व्यक्तिको मृत्यु भएको छ। रिजालचोकबाट पूर्व पश्चिम राजमार्ग आउँदै गर्दा ना 48P 3557 नम्बरको मोटरसाइकलले पैदल यात्री भरतपुर 10 पस्ने 42 वर्षीय रमेश विक्रम थापालाई ठक्कर दिएको थियो। ठक्कर दिए अनियन्त्रित भई पल्टिएको मोटरसाइकलका चालक पर्व जिल्ला घर भई हाल भरतपुर 7 बस्दै आएका 28 वर्षीय युवराज थापा र पैदल यात्री विक्रम दुवैजनाको उपचारकै क्रममा थापाको भरतपुरको सरकारी अस्पताल र पैदल यात्री रमेश विक्रम थापाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ। 25 वार्षिक उत्सवको अवसरमा दुर्गा मोबाइल नारायणगढले हिजो खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 25 वार्षिक उत्सवको अवसरमा दुर्गा मोबाइल नारायणगढले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ। व्यवसायलाई मानव सेवामा समेत समर्पित गर्ने उद्देश्य राखेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको हो। मानवीय सेवामा दुर्गा मोबाइल नारा दिएर आयोजना गरिएको कार्यक्रम आज बिहान 9 बजेदेखि शहीद चोक नारायणगढमा हुने र स्वास्थ्य व्यक्ति सहभागी भई रक्तदान गर्न सबैमा अनुरोध समेत गरिएको छ। बागलुङ कलकुट समाज गैंडाकोटको 4th वार्षिक साधारण सभा आज हुँदैछ। इन्द्रेणी पार्टी प्यालेस ओम शान्ति गेट गैंडाकोट 5 नवलपरासीमा आज बिहान 10:30 बजे कार्यक्रम हुने अध्यक्ष राम सिंह थापाले जानकारी दिनुभएको छ। 12 चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा हुन लागेको महोत्सव निकै आकर्षक सजावट सहित तयार भइरहेको नारायणी नदी किनारको प्रदर्शन स्थलमा यसपटक 590 स्थल रहने जनाइएको छ। स्थल धेरै भएकाले परिसर विगतमा भन्दा फराकिलो समेत बनाइएको छ। पौष 25 गतेदेखि माघ 4 गतेसम्म महोत्सव सञ्चालन हुँदैछ। यसैबीच चितवन महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ। चितवन महोत्सव 2075 को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने हुनुभएको छ। यसअघि चितवन महोत्सव 2075 को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने मूल आयोजक समितिको तयारी थियो, तर पूर्व प्रधानमन्त्री दाहालकै संयोजनकारी भूमिकामा प्रधानमन्त्री ओलीले महोत्सवको 12 संस्करण उद्घाटन गर्ने तयारी गरिएकोमा स्वास्थ्यकै कारण तालिका फेरि बदल्नु परेको महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले जानकारी भएको छ। यस क्षेत्रका साहित्यिक एवं शैक्षिक धरोहर कवि गोविन्दराज विनोदीको अभिनन्दन गरिने भएको छ। कार्यक्रमको आयोजना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले 28 गते शनिबार एक भव्य कार्यक्रमका बीच गैंडाकोटमा रहेको जनक माविमा गर्ने तयारी गरेको छ। सोही कार्यक्रममा गोविन्दराज विनोदी जीवन र सृष्टि ग्रन्थ लोकार्पण पनि गरिने प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीले जानकारी दिनुभएको छ। एक दर्जन भन्दा काव्य कृतिहरू प्रकाशन गर्नुभएका उहाँलाई त्यत्तिकै संख्यामा पुरस्कृत र सम्मानित भइसक्नु भएको छ। यही पौष 28 गते शनिबार बिहान 10 बजे उहाँकै निजी निवासदेखि शोभायात्रा सहितको र्याली निकालिने आयोजक संस्थाका अध्यक्ष तिवारीले जानकारी दिनुभयो। कार्यक्रममा आम नगरवासी, शुभेच्छुक, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। शोभायात्राको सम्पूर्ण तयारी पूरा भइसकेको शोभायात्रा व्यवस्थापन समितिका संयोजक करुणा सागर सुवेदीले जानकारी दिनुभएको छ। कार्यक्रम कवि विनोदीको निजी निवास विजय एफएम अगाडिको बाटो बिकु बचत हुँदै विजय सामुदायिक शिक्षा सदनको मार्गदेखि खेलकुद मैदान हुँदै आदर्श मार्ग आदर्श चोक हुँदै जनक मावि गैंडाकोट पाँचको परिसरमा सम्पन्न हुने अभिनन्दन कार्यक्रम स्थलमा प्रवेश गर्ने गरी व्यवस्थापन मिलाइएको सुवेदीले जानकारी दिनुभएको छ। प्रतिष्ठानले यसै विषयमा जानकारी दिने अभिप्रायका साथ यही 26 गते बिहिबार जनक मावि परिसरमा बिहान 8 बजे पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरले सवारी साधनको प्रदूषण परीक्षण गर्न सुरु गरेको छ। यातायात व्यवस्था विभागको निर्देशन अनुसार हिजो सोमबारदेखि निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न सुरु गरेको कार्यालयले जनाएको हो। प्रदूषण परीक्षण गराएका सवारी साधनहरूमा हरियो स्टिकर टास गरिएको छ। यस्तै कार्यालयमा स्वीकृत दरबन्दीका 8 जना कर्मचारीहरू छन्। सवारी साधनको प्रदूषण परीक्षणका लागि 3-4 जना प्राविधिकको आवश्यकता पर्ने भन्दै उहाँले मोटरसाइकल मात्रै कर बुझाउन दैनिक 300-400 आउने गरेको समेत बताउनु भएको छ। यसैबीच यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले चालि आर्थिक वर्ष 75-76 5 महिनामा 20,27,52,870 रुपियाँ राजस्व सङ्कलन गरेको पनि जनाएको छ। चितवनमा पहिलो पटक मिनी म्याराथन प्रतियोगिता पुष 28 मा हुने भएको छ। लायन्स क्लब अफ बागेश्वरीले मधुमेह सचेतनाका लागि दौड भन्ने नाराका साथ लायन्स क्लबका संस्थापक मेलभिन जोन्सको जन्मोत्सव पारेर प्रतियोगिता आयोजना गर्न लागि कार्यक्रमका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभएको छ। अब पालो आजको सरकारको गर्ने इच्छा शक्ति हुने हो भने हरेक काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गैंडाकोट 17 महिलाहरू। गैंडाकोट नगरपालिका वडा नम्बर 17 महिलाहरू अहिले च्याउ खेती गरेर आत्मनिर्भर बनेका छन्। सहकर्मी पवित्र पराजुलीको एक रिपोर्ट।
घर खर्च टार्नकै लागि श्रीमानको मुख ताक्नु पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर 17 महिलाहरू अहिले च्याउ खेती गरेर आत्मनिर्भर बनेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 17 राधिका कण्डेलले च्याउ खेतीले नै आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ। जीवन निर्वाहकै लागि खेती गरेर आएको पैसाले खान पनि गाह्रो परेपछि कण्डेलले च्याउ खेती सुरु गर्नुभयो। अहिले कसैसँग पैसा माग्नु परेको छैन।
हाम्रो आम्दानीको स्रोत भनेको केही थिएन। हामीले जहिले सुकै खेती किसान गर्थ्यौँ, अर्काको खेतबारी अध्ये ठेक्का गरेर घर व्यवहार चलाउने गर्थ्यौँ। त्यति गर्दा नि हामीलाई भित्रभित्र ऋण लागेको थियो, भित्र खजुल खर्च गर्ने पैसा हुँदैन थियो। च्याउ खेती गर्दै जाँदाखेरि पनि हाम्रो आय स्रोत चाहिँ बेसरी भयो। घरमा चाहिँ आफ्नो घर खर्चको लागि अहिलेसम्म बाहिर खोज्न नि परेन, राम्रोसँग घर व्यवहार चलाउन सफल भयौँ।
गैंडाकोट नगरपालिका वडा नम्बर 17 रहेको सुनगावा महिला कृषक समूह अहिले 2 कट्ठामा च्याउ खेती गर्छन्। 2068 सालमा आफ्नो थोरै जग्गामा च्याउ खेती गरेर थोरै आमदामी गर्दै आएका गैंडाकोट 17 यी महिलाहरूले अहिले समूहमा नै च्याउ खेती गर्न लागेका छन्। सुनगावा महिला कृषक समूहकी सचिव जमुना पौडेल।
यो च्याउ खेती त हामीले त 68 सालबाटै हो, त्यतिखेर नै हामीले व्यावसायिक रूपमै गरियो, त्यो बेलामा नि बेचेर 50-60 हजार आएको थियो। अब हाम्रो सुनगावा महिला कृषक समूह भएपछि अब स्थानीय तहमा होइन वार्ड स्तरीय पनि बजेट छुट्याउने भएको हुनाले हालम न त पर्यो भने खेती गर्न हुन्छ भनेर हामीले हालेका थियौँ। अनि हामीलाई 2 लाख छुट्याइएको थियो बजेट, अनि त्यही बजेटबाट ल्याएर सुरुदेखिको हाम्रो यो लगानी हो। हामीसँग केही थिएन, खर बाँसबाट यता सबैको खर्च हामीले त्यसैबाट
गर्ने इच्छा शक्ति हुने हो भने हरेक काम गर्न सकिन्छ भन्ने उदाहरण भनेका छन् गैंडाकोट 17 यी महिलाहरू। समूह बनाएर च्याउ खेती गर्ने योजना बनाएपछि उनीहरूले कृषि अनुदान का लागि नगरपालिकामा निवेदन दिए। नगरपालिकाले 2 लाख अनुदान दिएपछि त्यही पैसाबाट उनीहरूले च्याउ खेती गर्न लागे। अहिले 5 दिनमा नै च्याउ बेचेर 25,000 आमदामी गरेका छन्।
च्याउ फुकेर फर र पात फुक्छ भने अनि तयारी भयो अनि बेच्ने 200 बाहिरी समूहभित्र, अब हामीले दुःख गरेको हामीले खाने भनेर 150 खाएका छौँ। हाम्रो 25,000 भयो 4-5 दिनमा।
घरको चुलो चौकोमा नै सीमित रहेका महिलाहरूले अहिले घर बाहिर निस्केर च्याउ खेती गर्न लागेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 17 जमुना पौडेलको समय पहिला घरमै खाना पकाउँदै छोराछोरीको रेखदेख गर्दै बित्थ्यो। तर अहिले उहाँ समूहमा बसेर च्याउ खेती गर्न थालेपछि आफूमा धेरै परिवर्तन आएको बताउनुहुन्छ।
पाँच बजे उठ्नेमा चार बजे उठ्ने, घरको काम भ्याउने, बच्चा बच्चीलाई खाना बनाएर खुवाएर सबै स्कुल पनि पठाउने पर्थ्यो, घरको सबै काम भ्याएर घरमा अब नजा भने पनि आफ्नो समय मिलाएर आइयो, दुःख गरियो। च्याउ खेती गर्नाले हामीले बचत उठाइयो, त्यसैले हामीलाई एक दुई सय रुपियाँ रिचार्ज गर्न फाल्टु खर्च गर्न पनि हामीले माग्नु पर्थ्यो बुढासँग, भने अहिले आफैले गर्न सक्ने भइयो।
हिजो आज महिलाहरू आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने बुझाइमा छन्। महिलाहरू जब आर्थिक रूपमा सबल बन्छन् तब आत्मविश्वास पनि बढ्छ। घरभित्रको काम सकेर पनि केही गर्ने उत्साह र जागर हुने हो भने पक्कै पनि हरेक काम गर्न सकिन्छ। आउनुहोस्, आफ्नो स्थानबाट समाज विकासमा सबैले हातेमालो गरौं।
यसै सन्दर्भमा हामीले केही महिलाहरूलाई भेटी महिलालाई आत्मनिर्भर बनाउन कसले के गर्नु पर्ला भनी सोधेका छौँ।
अम्बिका भट्टराई, महिलालाई आत्मनिर्भर बनाउनको लागि अब यस्तो सिपमूलक तालिमहरू, आय आर्जन तालिमहरू यस्ता यस्ती दिन पर्यो है। यस्तो अब कृषिबाट कृषिमा पनि अब बजेटहरू दिन पर्यो, नगरपालिकाहरूले सम्बन्धित संस्थाहरूले पनि यसो हेर्न पर्यो। हाम्रो
विष्णु कुमारी थापा, सिपमूलक कार्यक्रम साथसाथै के कस्तो गरे भनेर निगरानी पनि गरिदिन पर्यो निकाय सम्बन्धित महिला पनि आफै जागरित हुन पर्यो। अरूले गर्देला कि भनेर भर नपरेर आफ्नो खुट्टामा उभिनको लागि आफै जागरित बन्न सक्नु पर्यो महिला दिदी बहिनीहरू पनि। विष्णु खड्का, आफ्नो आत्माबाट मैले यो काम गर्छु भनेर भनेपछि त्यो इच्छा पुरा हुन्छ, नहुने केही पनि छैन। महिलाले नै गरेर कति कति गरेछन् भने हामीले नै गरेपछि आफ्नो सफल हुन्छ, आफू लाग्न पर्यो त्यसमा गर्छु नै भनेर मैले सबैले आत्माबाट ल्याउने हो नि त्यो काम पुरा हुन्छ। के
नाम ज्योति थापा, महिलालाई अगाडि बढ्न लागि सुरुमा आफूमा निर्भर हुन पर्यो, आत्मनिर्भर हुन पर्यो, अनि मैले यस्तो गर्न सक्छु कि भनेर अगाडि बढ्न सक्नु पर्यो। सबै महिला दिदी बहिनीहरूसित सरसल्लाह लिने, के कसरी गर्ने हो, कस्तो गर्ने हो, कस्तो गरे कस्तो हुन्छ, राम्रो हुन्छ कि हुन्न भनेर सबै साथी सँगसित सल्लाह गरेर राम्रोसँग अब कृषि बालीमा लागे या कुनै व्यवसायमा जेमा लागे पनि आफूले गर्न सक्छु भनेर सबैजना अगाडि बढ्न सक्नु पर्यो। त्यही
कैलाकोट नगरपालिकाकी महिला विकास अधिकृत दिपा अधिकारीले आर्थिक रूपमा महिलालाई सक्षम बनाउन नगरपालिकाले के गर्दैछ भनेर पनि हामीले सोधेका छौँ।
महिला लक्षित कार्यक्रम अन्तर्गत महिला तर्फ रु 15 लाख रुपियाँ विनियोजन गरेको छ। त्यो अन्तर्गत हामीले चाहिँ सबै ठाउँमा एकै प्रकृतिले महिलाहरूलाई आत्मनिर्भर बनाउन सकिँदैन, त्यसैले ओडागत रूपमा 1-18 महिला दिदी बहिनीहरू सामान्यतया जो महिला गैराकोट नगरपालिकामा सूचीकृत हुनु भएको छ, आबद्ध हुनु भएको छ, उहाँहरूलाई फोकस गरेर त्यो ओडामा गएर त्यहाँको सम्भाव्यता अध्ययन गरेर फेरि उहाँको क्षमता हेरिन्छ, उहाँको पारि संख्या, उहाँले गर्न लागेको व्यवसाय चाहिँ त्यहाँको सन्दर्भमा प्राविधिक रूपमा कतिको सम्भाव्य छ, उसको बजार कस्तो छ आदि कुरालाई मध्यनजर राखेर त्यस ओडामा रहेका वडा अध्यक्ष ज्यूसँग समन्वय गरेर चाहिँ हामीले केही दिदी बहिनीहरू उहाँहरूले छनौट गर्नुभएका अहिले तत्काललाई यो वर्षको लागि एउटा ओडामा बढीमा 20 दिदी बहिनीहरूलाई केही व्यवसाय गर्नका लागि हामी अगाडि बढाउँदैछौँ।
विशेष गरी कस्ता कस्ता कार्यक्रमहरू परेका छन्?
च्याउ खेती, तरकारी खेती, बाख्रा पालन, कुखुरा पालन, त्यस्तै गरेर यो ओडा नम्बर 1 सुरु भएको छ। अलिअलि यो बेलुन बनाउने लगायतका तालिमहरू, ती प्रकृतिका तालिमहरू हामीले सम्भाव्य यिनीहरू हुन् भनेर नमुना दिन सक्छौँ, छनौट चाहिँ उहाँहरूले नै गर्नुहुन्छ।
तपाईँहरूले कार्यक्रम गराइरहेछौँ, कार्यक्रम गराउने योजना छ भनिरहँदा कति ठाउँका महिलाहरूले चाहिँ गुनासो गर्नुहुन्छ नि, हामी कहाँ कार्यक्रमै आएन, हामीले कार्यक्रमै पाएनौँ भन्नु गुनासो पनि सुनेका छौँ, यसलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ?
अब ओडा भनेको सबैजनालाई, नगरपालिकाभित्रका सबैजना दिदी बहिनीहरूलाई एकैचोटि सहभागिता गराउन सकिँदैन। त्यहाँभित्रका केही दिदी बहिनीहरू जसलाई हामीले मौखिक रूपमा जानकारी गराएर चेतना मात्रै दिएर पनि उहाँहरू आफ्नो बाटोमा हिँड्न सक्ने, गन्तव्यमा पुग्न सक्ने दिदी बहिनीहरू हुनुहुन्छ भने केही दिदी बहिनीहरूलाई चाहिँ आर्थिक रूपमा सँगसँगै सहयोग पुर्याएर सँगसँगै हिँड्नुपर्ने अवस्थाका दिदी बहिनी पनि हुनुहुन्छ। त्यो मध्येको अलि विपन्न अथवा लक्षित वर्गलाई चाहिँ हामी फोकस गरेर यो वर्ष कार्यक्रम सञ्चालन गर्ने सोचमा रहेका छौँ।
नगरपालिकाको आगामी योजना चाहिँ के के छ?
महिला तर्फ पनि अब महिला सँगसँगै जोडिएको हाम्रो दलित महिलाहरूको कुराहरू पनि हामीले हेर्ने गर्छौँ। त्यसमा पनि विशेषतः अहिले विद्यमान अवस्थामा फेरिएको कानुन जुन भदौ 1 नै कानुन लागू भइरहेको छ, त्यो बारेमा पनि हामीले केही चेतनामूलक कार्यक्रमहरू राखेका छौँ, केही उद्घोषण तालिमहरू राखेका छौँ, केही नेतृत्व विकास र संस्थागत विकासका कुराहरूलाई पनि मध्यनजर राखेर त्यो सम्बन्धी तालिमहरू पनि हामीले सञ्चालन गर्ने गर्छौँ। समूहलाई क्षमता अभिवृद्धि गराउँदै समूह चाहिँ कसरी अगाडि बढ्ने र सामूहिक रूपमा दिदीबहिनीहरू चाहिँ व्यक्तित्व विकास गर्दै समाजलाई चाहिँ योगदान पुर्याउने भन्ने विषयमा पनि अगाडि बढ्नका लागि केही कार्यक्रमहरू राखेका छौँ। यो वर्षलाई त्यसरी नै अगाडि बढ्ने सोच बनाएका छौँ नगर स्तरबाट, र साथसाथै हरेक ओडाहरूले आफ्नो तर्फबाट पनि केही कार्यक्रमहरू राख्नु भएको छ। ती ओडाहरूका कार्यक्रमहरूमा पनि हामी समन्वय गरेर अगाडि बढ्ने समर्थन गर्दैछौँ।
विजय खबरमा अब केही बेर व्यापारिक विश्रामको पालो।
प्रख्यात जडीबुटी अर्सा गुम्बा खाई हुर्केका हिमाली च्याङ्ग्राको मासुका परिकारहरू अब गैंडाकोटमा। हाम्रा सेवाहरू च्याङ्ग्राका भुटन सुकुटी मासु, टाउको बोइल, च्याङ्ग्राको फ्रेस मासु, खाजा नास्ता स्पेशल नेपाली खाना, पारिवारिक वातावरणमा फुल एयर कन्डिसनमा नयाँ व्यवस्थापनको साथ।
सम्पर्क हिमाली च्याङ्ग्रा रेस्टुरेन्ट गैंडाकोट 2 चौकी नजिक सावी गैंडाकोट सेकुवा कर्नर, प्रोप्राइटर दुर्गा प्रसाद ढकाल, मोबाइल 9855063963, 9855065211, 9813693963।
श्रीमद् भागवत धन धान्याचल सप्ताह महायज्ञ तथा धार्मिक महोत्सव 2075 दान गरौ पुण्य कमाऊ।
मनोकामना माई मन्दिर धनेश्वर शिवालय भरतपुर महानगरपालिका 17 लङ्गौटाको प्राङ्गणमा यही माघ 11 गतेदेखि 17 गतेसम्म हुन गइरहेको श्रीमद् भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको प्रमुख वाचक सरल स्वभाव र आवाजका धनी वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलज्यूको मुखारविन्दुबाट धारा प्रवाह रूपमा कथा वाचन गरिने, साथै मुक्तिनाथ धामबाट प्रज्वलित अग्निलाई अग्निकुण्डमा होम आहुति हुने हुँदा सम्पूर्ण भक्तजनहरूलाई यज्ञमा उपस्थित भई पुण्य लाभ गर्न हुन तथा महायज्ञको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
विशेष कार्यक्रमहरू दैनिक पूजा अर्चना, दैनिक तुलादान र माघ 17 गते सामूहिक व्रत बन्ध तथा लक्षदीप प्रज्वलन, साथै 199 भूमिखण्ड, 108 गौधारा र 108 शिवलिङ्ग समयमा नै बुक गराई पुण्य लाभ लिनु हुन अनुरोध गर्दछौँ।
मनोकामना माई मन्दिर धनेश्वर शिवालय भरतपुर महानगरपालिका
साथै देश विदेशमा हुनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूले यदि दान गर्न चाहनुहुन्छ भने कामना विकास ब्याङ्कको खाता नम्बर 02014001185014000001 गरिदिनु हुन अनुरोध गर्दछौ।
विश्रामपछि फेरि पनि स्वागत छ। अब पालो थातथलो खबरको प्रेम छेत्रीबाट।
पर्वतको फलेवास नगरपालिकामा पर्ने मुडिकुवा सडकको मुडिकुवा लमाए खोला सडक खण्ड कालो पत्रे भएको छ। ग्रामीण पुननिर्माण तथा पुनर्स्थापना आयोजनाले फलेवास नगरपालिका वडा नम्बर 4 मुडिकुवादेखि फलेवास नगरपालिकाको वडा नम्बर 5 पर्ने लमाए खोलासम्म 7 किलोमिटर सडक कालो पत्रे गरेको हो। कालो पत्रे भएको यो सडक नै फलेवास नगरपालिका भित्रकै पहिलो कालो पत्रे सडक हो। 2074 असारमा सडकको म्याद सकिँदासम्म जम्मा 3% मात्रै काम भएको थियो भने 1.5 वर्ष म्याद थप गरेर भए पनि सडक सम्पन्न भएको छ। पर्वतको जलजला गाउँपालिका 2 नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ। जलजला गाउँपालिका 2 सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा बताउनु भएको थियो। उहाँले धर्मका माध्यमबाट देश र दुनियाँमा ठूला ठूला विद्यालय र महाविद्यालय, अस्पताल र विकासका ठूला ठूला संरचनाहरू निर्माण भएको बताउँदै सनातन धर्ममा निकै ठूलो शक्ति रहेको दावी गर्नुभयो। बागलुङको निसी भोजी र तमानको माथिल्लो भाग र ढोरपाटनमा हिमपात भएको छ। गत वर्षहरूको तुलनामा यो वर्ष हिमपातसँगै चिसो एकदमै बढेको स्थानीयवासीहरूले बताएका छन्। ढोरपाटनमा केही दिन पहिले हल्का हिमपात भए पनि सोमबार हिमपातले जनजीवन कठ्याङ दिएको छ। बुबाङको माथिल्लो भागहरू हिमपातले सेतमै बनेको बुबाङबाट स्थानीयले जानकारी दिएका छन्।
यिनै खबरहरूसँगै हामी विजयी खबरको अन्त्यमा छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। सांसद डाक्टर शशाङ्क कोइरालाद्वारा 4 करोड बजेटका 59 योजना सार्वजनिक, नवलपुर क्षेत्र नम्बर 1 विकासमा ठूलो सहयोग पुग्ने विश्वास, गैंडाकोटमा सडक पूर्वाधारतर्फ 50 लाख छुट्याइयो। गण्डकी प्रदेश सभाकै हुँदै अधिवेशनमा बजेट कार्यान्वयन गराउन ध्यानाकर्षण, गैंडाकोट 15 वडावासीको अपेक्षानुसार काम हुन नसकेको स्थानीयको गुनासो, बजेट पर्याप्त नहुँदा काममा कठिनाई भएको वडा अध्यक्ष श्रेष्ठको प्रतिक्रिया। भरतपुरमा अनियन्त्रित भई मोटरसाइकल पल्टियो, 2 मृत्यु, चितवन महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने कार्यक्रम रद्द, नेकपा अध्यक्ष प्रचण्डले समुद्घाटन गर्ने। र कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने, शनिबार बिहान वृहत शोभायात्रा निकालिँदै चितवनमा सवारी साधनको प्रदूषण परीक्षण, जाँच गरिएको सवारीमा हरियो स्टिकर। व्यवस्था सुनिश्चितिन्छ विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकिएको छ। प्राविधिक राजेन्द्र श्रेष्ठलाई धन्यवाद। हिमा अर्याल बिदा हुन्छु। नमस्कार।
विजय एफएम 101.6